संवादबाट हरिशरण लामिछानेको नमस्कार। यो कार्यक्रम प्रत्येक बिहान यसै बेला रेडियो नेपालको राष्ट्रिय प्रसारणमा तथा इन्टरनेटमा www.onlineradionepal.gov.np विश्वभर प्रत्यक्ष प्रसारण हुने गर्छ। आदरणीय श्रोताहरू, नेपाली राजनीतिमा फेरि एकपटक नयाँ खाले सरगर्मी बढ़ेको छ। वर्तमान सत्ता समीकरण परिवर्तन गरी दुई प्रमुख दलको आन्तरिक सहमतिमा नयाँ राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पूर्वाभ्यास शुरू भएको छ। 2072 सालमा जारी भएको संविधानका कमी कमजोरीलाई संशोधन गर्ने मूल अभिप्रायले सरकार फेरबदल गर्न लागि भनिए पनि त्यसको अन्तरेका दाउपेचहरू अझै खुल्न बाँकी नै छन्। अन्तरसंवादमा आज हामी एकजना संविधानविदसँग कुराकानी गरी वर्तमान संविधान संशोधनका आवश्यकता, औचित्य र प्रक्रियाका बारेमा संवाद गर्नेछौ। हामीसँग हुनुहुन्छ संवैधानिक कानूनका ज्ञाता डाक्टर भीमार्जुन आचार्य। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार भीमार्जुन सर, स्वागत छ फेरि एकपटक रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
नमस्कार।
धेरै पछि यहाँसँग संवाद गर्न पाइयो। विगतमा पनि कयौं पटक हामीले राष्ट्र सामु आएका विभिन्न विषम परिस्थितिहरूमा र सँगसँगै संवैधानिक मामिलाहरूमा चाहिँ हामीले संवाद गर्ने अवसर पाएका थियौं। अब पछिल्लो पटक मुलुकमा विकसित भएको राजनैतिक घटनाक्रमले कस्तो भविष्यको संकेत गर्छ, यहीँबाट कुराकानी शुरू गरौं भीमार्जुन सर।
अब नेपालको जुन प्रकारको पोलिटी छ, जस्तो खालको अभ्यास हामीले गर्दै आएको छौँ, त्यसैले सरकारको फेरबदलले वा परिवर्तनले अब निकै ठुलो परिवर्तन वा त्यसको सब्सट्यान्समा के असर गर्ने भन्ने कुरा त मलाई लाग्दैन। किनभने एउटा एकदमै तितो सत्य र वास्तविकता कस्तो रह्यो भने कि जति पनि प्रमुख भनेका दलहरू अहिले नेपालको सभामा हुनुहुन्छ, संसदमा हुनुहुन्छ, हामीलाई प्रतिनिधित्व गर्नुहुन्छ, कहिले कहीँ त्यसका प्रमुख भनेका नेताहरूका विवादहरू, कन्ट्रोभर्सीहरू अनि कतिपय मुद्दासँग जोडिएका कुराहरू पनि छन्। अनि सँगसँगै उहाँहरूको प्रवृत्तिलाई हेर्दाखेरि कस्तो देखिन्छ भने कि सकेर आफू सत्तामा बसिराख्न पायो भने चाहिँ आफ्नो पनि प्रोटेक्सन हुने र आफ्नाका पनि प्रोटेक्सन हुने त्यो खालको मनोवृत्तिले काम गरेको देखिन्छ। अब त्यसैको होडबाजीमा अहिले कहिले ख कहिले ग त्यो खालको सरकारको परिवर्तन भएको हो। अहिले पनि हुन त अब जुन दिन यो अहिलेको प्रधानमन्त्री नेतृत्व गरेको सरकार गठन भएको थियो, अब त्यो दिनदेखि नै अड्कलबाजी थियो, लामो समयसम्म यो कोलिसन चाहिँ जाँदैन, यसका कोलिसन पार्टनरहरूले नयाँ सरकारको प्रयास गर्छन् भनेर, त्यसमा खास गरी पहिले नेपाली काङ्ग्रेससँग थियो, त्यो कोलिसन तोडिसकेपछि काङ्ग्रेसलाई एक खालको राजनीतिक बदला लिनुपर्ने कारण थियो होला। अनि एमाले यो कोलिसनमा समावेश भयो तर उहाँको त्यो केमिस्ट्री हेर्दाखेरि धेरै कुराहरूमा विभेद, असमानता वा फरक भिन्नता देखिन्छ। यो सबै फ्याक्टरले मलाई लाग्छ अहिलेको नयाँ यो सम्भावना बढे जस्तो लाग्छ मलाई। अब अहिले नै नभइसकेका हुनाले सबै भन्न सकौँ, तर अगाडि यो प्रक्रिया बिल्कुल बढेको छ, त्यसैले यसले निकै ठुलो उत्साह वा परिणाम दिने भन्दा पनि फेरि एउटा अर्को सरकार फेरियो भन्ने त्यो हिसाबको साइज जनतालाई होला,
हजुर। अब देशमा राजनीतिक स्थायित्व कायम गर्ने विभिन्न फ्याक्टरहरू होइन, विभिन्न कारकहरू हुन्छन्। वर्तमान राजनीतिक अस्थिरताको कारण अन्तत्वगत वा संविधानमा कमी कमजोरी रहेको निष्कर्षमा पुगेर जुन समीकरण बन्दैछ, अब संविधान नै परिवर्तन गर्ने चाहिँ मूल एजेण्डा सहित अघि सारिएको विकल्प बाट के समस्याको समाधान निस्किन सम्भव छ? संविधान यो बीचमा हामी संशोधन गर्न कतिको सफल हुनेछौं, अथवा अहिलेको समीकरणका यी निरन्तरको फेरबदलले अघि यहाँले इंगित गरे जस्तै सत्ता, राज्य सत्ता चाहिँ केवल एउटा सुरक्षा कवचको रूपमा मात्रै प्रयोग भइरहेको छ। आम जनताहरूमा पनि यो जिज्ञासा छ कि किन यतिखेर चाहिँ रातारात यो परिवर्तन आवश्यक पर्यो भनेर, कसरी यो यसको औचित्य पुष्टि होला?
दुई तिनवटा कुरा, एउटा औचित्य चाहिँ एउटा साँचो कुरा के हो भनेदेखि संसदीय शासन प्रणालीमा जुन खालको म्यान्डेटहरू जनताले मतदानको प्रक्रियाबाट दिन्छन् र त्यो जसले सबभन्दा बढी मत पाउँछ, जसलाई हामी त्यो मेजोरिटेरियन र माइनोरिटेरियन भन्न भन्छौँ हामी पार्लियामेन्ट डेमोक्रेसीमा, मेजोरिटी होल्ड गर्ने, त्यो मेजोरिटी भनेको अब संविधानले नै डिमान्ड गरेको सरकार बनाउनको लागि एकल दलको मेजोरिटीको अवस्था पनि हुनसक्छ, त्यो नभएपछि त्योभन्दा बढी सिट लिने अवस्था पनि हुनसक्छ, अनि त्यो मेजोरिटी कमान्ड गर्ने वा मेजोरिटी होल्ड गर्ने दलले शासन गर्ने, राज्यलाई कमान्ड गर्ने, सरकारलाई कमान्ड गर्ने, अनि त्योभन्दा अलिक कम नम्बर ल्याउनेले चाहिँ अपोजिसनमा काम गर्ने भन्ने पार्लियामेन्ट डेमोक्रेसीको वास्तवमा एउटा एसेन्स हो यो. अब यसपटक चाहिँ उहाँहरूकै बानी दौराले गर्दाखेरि 3 नम्बरकोलाई उहाँहरूले रुल गर्न दिनुभएको थियो. अब त्यसलाई हामी करेक्सन गरेर तपाईँहरूको म्यान्डेट अनुसार हामी 1 नम्बरले वा 2 नम्बरले नै हामी रुल गर्न चाहन्छौँ, तपाईँहरूको म्यान्डेटलाई हामी फुलफिल गर्न चाहन्छौँ भन्ने त्यो हिसाबले त्यो हदसम्म चाहिँ मलाई लाग्छ सरकारको हेरफेर गर्न खोजेको भने त्यो जस्टिफाइड मान्न सकिन्छ. किनभने यसको पछाडि धेरै ठुलो लजिक छ. यद्यपि पहिलेको संविधानमा प्रत्येक सभाका जनसुकै सदस्य पनि प्रधानमन्त्री बन्नको लागि संविधानमा त योग्य एलिजिबल भए पनि त मैले भनिहालेँ गभर्मेन्टलाई कमान गर्नुको लागि गभर्मेन्टलाई रुल गर्नको लागि जसले बहुमत लिएको जसले बढी सिट लिएको उसले नै गर्नुपर्ने भन्ने पार्लियामेन्ट डेमोक्रेसी भएको कारणले गर्दाखेरि स्वाभाविक हो. अहिलेको गएको चुनावको म्यान्डेटमा काङ्ग्रेस पहिलो नम्बर थियो, त्यसपछि हिमालय थियो, अनि मात्रै माओवादी केन्द्र थियो. अब त्यो हिसाबले हामी त्यस त्यो म्यान्डेटलाई हामी टास्केट गर्न चाहन्छौँ भन्ने हिसाबले यदि उहाँले गर्नुभयो भने त्यो एउटा जस्टिफाइड देखिन्छ, त्यसलाई हामी अन्यथा मान्न सक्दैनौँ नम्बर वान. अब सेकेन्डली यहाँले मलाई सुन्नुभयो जस्तो अब संविधानको हेरफेर वा त्यसको रिभ्यू संशोधन यो चिज पछिल्ला समयमा अगाडि आएको छ भनेर मैले पनि त्यो भन्ने गरेको छु. किनभने अहिलेको नेपालको यो कन्टेक्स्टमा तपाईँले संविधानलाई पुरै फालेर च्यातेर नयाँ च्याप्टरमा जाने सम्भावना म चाहिँ देख्दैन. त्यसो गर्नु विविध कारणले यो जुन खालको भू राजनीतिमा हामी छौँ त्यसको सायद भोलि हामीलाई असर पर्छ होला. हाम्रो से यदि पनि नरहने भन्ने खतरा हुनसक्छ. त्यसैले यसलाई फाल्ने च्यात्ने भन्दा यसमा भएका कमी कमजोरीलाई मिलाउनु त्यो नै बुद्धिमानी हुन्छ. त्यो कुरा त सिकाउन जाने चाहिँ होइन. त्यसको लागि संविधानको रिक्वायरमेन्ट धेरै कडा छ. किनभने यहाँले संविधान हेर्नु भने प्रदेशको कन्सेन्टदेखि लिएर अब सिङ्गो टोटल फेडरल पार्लियामेन्टको दुई ट्याकै कुराहरू छन्. फेरि अब कुन कुन कन्टेन्टलाई गर्ने भन्ने चाहिँ एक्सट्रिम यहाँ फरक मतहरू छ संविधानको कुन कन्टेन्टलाई सुधार्ने वा फाल्ने भन्ने बारेमा. त्यसैले त्यो पार्ट त्यति सजिलो लाग्दैन. अहिले तत्काल हेर्दाखेरि चाहिँ एउटा जस्टिफिकेसन अब बढी सिट लिएकाले हामी म्यान्डेटलाई कमान्ड गर्छौँ भन्नु त्यो ठिकै हो. अब अरू त यहाँले मलाई लागि करेक्टली एउटा शब्द प्रयोग गर्नु मैले पहिले आशय व्यक्त गरेको थिएँ. त्यो आफ्नो सुरक्षा कवचको लागि नै हो प्रमुख रूपमा. अब अरू बाँकी हामीले हेर्नुपर्ने हुन्छ.
हजुर, अब यो घटनाक्रम रातारात विकसित भइरहँदा र त्यसको प्रतिक्रिया स्वरूप हिजै मात्रै सम्माननीय प्रधानमन्त्रीजीले भन्नुभयो अब यो एउटा डेमोक्रेटिक एक्सरसाइज हो, त्यसले गर्दा पृष्ठभूमिमा जे जस्तो तयारी भए तापनि म एउटा प्रधानमन्त्रीको नाताले संसदप्रति उत्तरदायी छु र संसदमा नै म विश्वासको मत लिन्छु भनिसकेपछि अलिकति यो जुन रफ्तारमा अगाडि बढेर सरकार परिवर्तन हुन खोजिरहेको थियो त्यो रफ्तार अलि त्यसको स्पीड कम हुने हो कि भन्ने सम्भावना एकातिर र यो 1 महिनाको अवधिमा पनि सरकार त निरन्तर चलिरहने एउटा चाहिँ निकाय भएको कारणले गर्दाखेरि अब यो 1 महिनाको बीचमा यो सरकारले केही गर्ने सम्भावना पनि छ नि होइन? संवैधानिक तवरबाट पनि त
एकदमै मलाई यो नयाँ समीकरणको तयारी गरेका दलहरूको एउटा सोच चाहिँ अब हामीले कम्तीमा यो बहुमत पुर्याउने गरी हामीले तयारी गऱ्यौँ भने प्रधानमन्त्रीले सजिलो छोड्छन् भन्ने सायद उहाँको अनुमान थियो होला. त्यो सम्भावना देखिँदैन. त्यो मैले ठिक भन्नुभयो. अहिले प्रधानमन्त्रीले जुन खालको प्रतिक्रिया दिनुभयो त्यो संविधान अन्यथा भन्न मिल्दैन. किनभने संविधानमा दुईवटा अवस्था छ. एउटा चाहिँ प्रधानमन्त्री नेतृत्व गर्ने दल नै विभाजन भएको एउटा अवस्था, दोस्रो अवस्था उहाँलाई समर्थन गर्ने दलले समर्थन फिर्ता दियो भने दुई मध्ये एक अवस्थामा 30 दिनभित्र विश्वासको मत चाहिँ लिनुपर्छ. तर त्यो विश्वासको मत चाहिँ एकदमै म्यान्डेटोरी छ, त्यसमा लिँदैन, यस्तो गर्न पाउँदैन भन्न मिल्दैन. एकपटक यसलाई यो नमान्ने संविधानको प्रक्रिया नमान्ने काम चाहिँ ओली सरकारको नेतृत्वले गरेको थियो. अब त्यसलाई तपाईँ मन्जिर मान्न सक्नुहुन्न. नभए संविधानमा भएको यो प्रावधानलाई सबै प्रधानमन्त्रीले पालना गरेका छन्, प्रदेशकाले पनि गरेका छन्। अस्ति कोशी प्रदेशको पछिल्लो विवाद थियो विश्वासको मत लिने कि नलिने भन्नेमा, सुप्रिम कोर्टले लिनुपर्छ त्यो म्यान्डेटोरी हो भन्नु पनि बोलेको छ. त्यसैले यहाँले ठिक भन्नुभयो. अब कम्तीमा अझै त्यो त्यो काउन्ट डेट चाहिँ काउन्ट सुरु भएको छैन. कोलिसन पार्टनरले विधिवत रूपमा समर्थन फिर्ता लिइसकेपछि अब त्यो दिनबाट 30 दिनको समयावधि प्रधानमन्त्रीले आफ्नो विश्वासको मत लिनको लागि सुविधा पाउनुहुनेछ. यहाँले मलाई सोध्नुभयो जस्तो यसमा 3 चुनौती अथवा 3 सम्भावना म देख्छु. अब त्यो भनेको एउटा यो 30 दिनमा अब यो पनि खेलहरू हुन सक्ने भयो. एउटा स्वयं प्रधानमन्त्रीले फेरि विश्वासको मतको लागि त्यो वातावरण बनाउँछन्, किनभने नेपालमा प्रधानमन्त्री बनिसकेका वा अहिले हुनुभएका अब यी व्यक्तिहरू अब त्रिगुणममा माहिर हुनुहुन्छ, सबै जनताले उहाँका कार्यकर्ताले जाने कुराहरू हो, अब कोही पनि कोही भन्दा कम छैन, त्यसैले अब त्यो सबै सुविधा उहाँसँग रहने भयो, त्यसलाई फेरि म होल्ड गर्न सक्छु भन्ने नम्बर वान। अब सेकेन्ड अहिले नयाँ बन्न गइरहेको भनेको सरकारको यहाँले केमिस्ट्री अनि यहाँले हेर्नु भने खास गरी जुन सुन्नमा आएको छ एमालेका अध्यक्ष केपी ओलीज्यूले प्रधानमन्त्रीको नेतृत्व सुरुमा लिने, त्यसपछि देवालय दिने भन्ने कुरा, अब यो भू राजनीति धेरै डिपेन्ड गर्छ, किनभने नेपालको राजनीति यहाँले हेर्नु भने दुर्भाग्य नै भन्नुपर्छ यिनै दलहरूले खुल्याम रूपमा विदेशीहरूलाई उहाँहरूले स्थान दिनुभएको छ र उहाँहरूले आफ्नो सेयरलाई आफ्नो एउटा कमान्डलाई उहाँहरूले गुमाउँदै जानुभएको छ, उहाँहरूले तपाईँ म नेपाल र नेपालीको विश्वासमा भन्दा पनि बाह्य शक्ति खास गरी प्रष्ट भन्दाखेरि अब जस्तो दक्षिणले यसमा के पोजिसन लिन्छ, पश्चिमाहरूले के लिन्छ, अब चाइनाको पनि हो तर चाइना कति मलाई त्यहाँ निर्णायक नै भएको जस्तो लाग्दैन, मलाई बिक्री बिक्रीबाट जे गरेको भए पनि नभए पनि, त्यसले ती फ्याक्टर पनि भएको कारणले गर्दाखेरि अब प्रधानमन्त्री प्रचण्डजीको ठाउँमा अब नयाँ बन्दाखेरि पनि अब ओडिनै हुने कि नहुने भन्ने पनि त्यो निश्चित म अझै पनि 30 दिनको शपथमा म देख्दिनँ, यो दोस्रो मैले चुन्नु देख्छु। अब तेस्रो चाहिँ संविधानमा अब यो विवाद हिजोदेखि नै प्रारम्भ भएको छ, जस्तो अहिले दुईको सरकार हो प्रधानमन्त्रीज्यूले नेतृत्व गर्नुभएको प्रचण्डजीले, अब दुईको सरकार गएपछि फेरि दुईको रिप्युटेसन हुने कि तिनमा जाने भन्ने छ, अब यो संविधानमा हेर्नु कुनै दुविधा थिएन, संविधानको सिधा अर्थ दुई उपधारा दुई असफल भयो भने तिनमा जाने, तिनमा सफल भयो भने पाँचमा जाने भन्ने हो, तर सर्वोच्च अदालतको यहाँले प्रनाउन्समेन्ट यहाँले हेर्नुभयो र कोशी प्रदेशका तिनवटा अभ्यासहरू यहाँले हेर्नु भने दुईटै ठाउँ उसले खुल्ला गरिदिएको छ, जस्तो कोशी प्रदेशसँगै जोडिएको एउटा सुरुको त्यो त्यति बेला उज्जवल थापा त्यहाँ मुख्यमन्त्री हुनुहुन्थ्यो, त्यो बेलाको विषयमा त्यहाँ दुईको गभर्मेन्ट थियो, उपधारा दुईको धारा 168 संविधानको प्रदेशको दुईको सरकार असफल भइसकेपछि फेरि दुईको सरकार गठन गर्न सक्छ वैकम सरकारको रूपमा भन्ने मैले बोल दियो, अनि अस्ति मात्रै गएको हप्ता जुन फेरि नयाँ फैसला आयो यो 5 अन्तर्गतको केदार कार्कीजुकोमा चाहिँ त्यहाँ पनि 5 रिपिटेसन हुन सक्छ भनेर उसले बोलिदियो, रिपिट पनि भइसकेको छ, अनि बिचमा अर्को एउटा भएको थियो फुल बेन्चले गरेको जहाँ दुईपछि तिनमा जानु स्वाभाविक हुन्छ भनेको छ, त्यसैले सर्वोच्चले गरेको फैसला र कोशीको तिनवटा अभ्यासहरू यहाँले हेर्नु भने अब यो दुईको प्रधानमन्त्री प्रचण्डजीको सरकार भरि ढलेको अवस्थामा फेरि संविधानको धारा 76 को धारा 2 बमोजिम पनि रिपिट हुन सक्ने भयो, 3 बमोजिम पनि रिपोर्ट जान सक्ने भयो, यो सम्भावना दुईटै सम्भावना खुल्ला भएको कारणले गर्दाखेरि नेपालको यो भू राजनीति र यिनै दलहरूले सम्पूर्ण रूपमा नेपालको राजनीतिलाई बाह्य शक्तिको जिम्मामा छोडिदिए हुनाले त्यसले मलाई सोध्या जस्तो यसै भन्न सकिँदैन। तिनका नाम जुन अहिले आयो प्रधानमन्त्रीको रूपमा अहिले भइरहेको प्रधानमन्त्री केपी ओलीज्यू र देवबाजू जहाँ पनि खेल जान सक्ने सम्भावना छ म देख्छु।
भनेपछि अहिले सामान्य राष्ट्रपतिले नयाँ सरकार गठन गर्ने गर्न आह्वान गर्नु परेको अवस्थामा राष्ट्रपतिसँग पनि यो धारा मुताबिक दावी पेश गर्नु भन्न सक्ने संवैधानिक अधिकार चाहिँ अहिलेको संविधानले दिएको छ।
दुईटा अभ्यास चाहिँ हामीले गरेको छौँ, एउटा प्रदेशतिरको यहाँले हेर्नु भने त्यहाँ यहाँले भन्नुभएको जस्तो त्यसरी आह्वान पनि गरेको छ, तर यसको फेर अभ्यास भनेको कस्तो हो भने उदाहरणको लागि अहिलेको सरकार माथिको विश्वास फिर्ता लियो कुनै कोलिसन पार्टनरले, अनि 30 दिनको उहाँको काउन्ट डाउन सुरु हुन्छ र उहाँले 30 दिनभित्र विश्वासको मत दिनु भएन भने तत्पश्चात नयाँ सरकार आह्वानको लागि राष्ट्रपतिज्यूले आह्वान गर्ने, अब त्यति बेला उहाँसँग मलाई यहाँले सोध्नुभएको दुईवटा चोइस हुने भयो, एउटा संविधानको धारा वा उपधारा कोट गरेर उपधारा दुई अन्तर्गत सरकारको लागि पनि उहाँले आह्वान गर्न सक्नुहुने भयो, सुप्रिम कोर्टको फैसला अनुसार तिनको लागि पनि सक्नुहुने भयो, अथवा दुई वा तिन कुनै पनि उल्लेख नगरेर चाहिँ बहुमत सिद्ध गर्न सक्ने दल वा सदस्य भनौँ, किनभने 5 त एकपल्ट नजाला दल नै हामीले भन्नुपर्ने भयो, किनभने उपधारा 3 लार्जेस्ट पार्टीले क्लेम गर्ने हो, उपधारा 2 चाहिँ 2 वा 2 बढी दलको समर्थनमा सरकार बनाउने, त्यसैले कुनै अप्सन नदिएर कुनै धारा कोट नगरेर पनि आह्वान हुन सक्ने भयो, अथवा यस्तो पनि हामी कहाँ अभ्यास सुरु भइरहेको छ, यो मैले भनेको भन्दा अझ फरक पनि के भएको छ भने अब विश्वासको मत उहाँले नपाएको अवस्थामा त्यसै दिन तुरुन्तै नै अब एउटा उपधारालाई कोट गरेर चाहिँ सम्बन्धित सदस्यले नै सिधै दाबी गर्न जाने, मैले मसँग बहुमत मैले होल्ड गरेको छु त्यसैले उपधारा दुई वा यो बहुमतको सरकार गठन गरिपाउँ भन्न जाने, यी सबै अभ्यासहरू सरफतपष्ट अभ्यासहरू चाहिँ हामीले जुन सुरु गर्यौँ जबकि संविधानमा हेर्नु हामीले पढ्दाखेरि यसका केही जबरजस्त मान्यताहरू हुन्छन्, त्यसको कन्सिस्टेन्सीको कुराहरू हुन्छ, त्यो सर्टेन्टी निश्चितताको कुराहरू हुन्छ, अनुमान योग्य अवस्थाहरूको भन्ने कुराहरू हुन्छ, तर सबै हामीले भद्दा भङ्ग बना हुनाले जम्मै अप्सन खुला गराएको कारणले गर्दाखेरि नयाँ सरकार जानेमा चाहिँ गाडी भएन। त्यसले यसमा चाहिँ राष्ट्रपतिमा पनि केही डिपेन्ड गर्नुभयो, यहाँले मलाई सोध्नुभयो जस्तो उहाँले त्यति बेला आफ्नो सुविधा प्रयोग गर्न सक्नुभयो, अथवा प्रतिनिधिसभामा अडिरहेका दलहरूले कुन दाबी लिएर जान्छन् नयाँ सरकारलाई त्यसमा पनि डिपेन्ड गर्नुपर्छ।
हजुर, अब यो अहिले भनिएको एउटा विशिष्ट परिस्थिति चाहिँ के छ भने संविधानमा ठूलै परिवर्तन गर्नुपर्ने आवश्यकता देखियो, निर्वाचन प्रणाली लगायत यो शासकीय स्वरूपहरू होइन जुन किसिमको संघीयताको कार्यान्वयनका सवालहरू, स्थानीय तहका सवालहरू, ती सवालहरू सम्बोधन गर्नको लागि फेरि एकपटक अब राष्ट्रिय सहमतिको सरकार भनेर भनिएको छ। अब यसको नेचर, यसको प्रकृति त अलिकति फरक होला नि, जुन एउटा नियमित प्रक्रियाबाट सरकार परिवर्तन हुने र दुईवटा मुख्य दलहरू नै मिलेर सरकार बन्ने त एउटा विशिष्ट परिस्थिति मात्रै हो, लोकतन्त्रका लागि त्यति स्वस्थ होइन भन्ने प्रतिक्रियाहरू पनि आइरहेछन्।
दुईटा मत छ, त्यो स्वाभाविक पनि हो। एउटा चाहिँ जस्तो लोकतन्त्रको लागि स्वस्थकर होइन भन्ने एउटा आर्गुमेन्ट के हुन सक्ला भने कि किनभने लोकतन्त्र भन्ने पनि खास गरी यो फर्मको भनौँ न यो भेरिएसनको यो फर्मको जुन पार्लियामेन्ट डेमोक्रेसी हो यसमा चाहिँ एउटा बलियो अपोजिसन चाहिने कारणले गर्दा अब बलियो बन्न सक्ने अपोजिसन पनि सरकारमा लसपस गर्ने अनि जसले सरकार निर्माण गर्न पाउने म्यान्डेट पाएको हो, जस्तो सिधै भन्दाखेरि यसपालि काङ्ग्रेसको लागि गभर्मेन्ट बनाउने म्यान्डेट थियो, हिमालयको लागि अपोजिसनको म्यान्डेट थियो, अब यो दुइटै मिल्यो भने त अब त्यहाँ के अपोजिसन भयो र त्यो हिसाबले यो डेमोक्रेसीको लागि राम्रो होइन कि भन्ने मत आएको हो, सही कलामता भन्न मिल्दैन। अब अर्को पाटोले हेर्दाखेरि अब हामी कहाँ खास गरी अन्तरिम संविधान बनाउँदादेखि नै यहाँले हेर्नुभयो भने एउटा सहमतिको राजनीतिको कुराहरू गरेको छ, यद्यपि विधिको शासनमा त्यस्तो हुने कुरा त हुँदैन तर उहाँहरूले पहिले अन्तरिम संविधानमै त्यो शब्दहरू लेख्नु भएको थियो, पछि म्यान्डेट त्यसलाई फाल्नुभयो, होइन एकदमै झिझ्याक भयो, तीन नम्बरले रुल गर्दाखेरि केही समस्याहरू थप अस्थिरताहरू आयो, अन्यताहरू भयो, त्यसरी हामी दुईवटा ठुला पार्टीहरूलाई म्यान्डेट दिनुभएको थियो, अब हामी मिलेर केही गर्न चाहन्छौँ, अगाडि बढ्न चाहन्छौँ, उहाँले भन्नुभयो भने त्यसलाई अन्यथा भन्न मिल्दैन, त्यसमा केही छैन। अपोजिसनमा अब अरू त्यहाँ भएकाले गर्दामा अथवा अनौपचारिक रूपमा तपाईँ हामीले बाहिर लेखेर बोलेर प्रश्न गरेर हामीले गरिराख्नु जस्तो हामीले गराउँदा अरू सिङ्गो देशले गर्ला त्यो आफ्नो ठाउँमा छ, तर अब उहाँहरूले गर्नु छ कि गर्नुहुन्न भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हो, किनभने विगतमा पनि ठुला दलहरू मिलेर सरकार बनाएका तमाम दृष्टान्तहरू छन्, रिजल्ट सुन्ने नै थियो, त्यसैले अब यहाँ उहाँहरू अनगिन्ती समस्याको घेरामा हुनुहुन्छ, उहाँहरूमाथि सयौँ आरोपहरू लागेका छन्, कतिपय मुद्दाहरू अनुसन्धानको क्रममा छन् विषयहरू, अब ती सब चिजबाट बचाउको लागि अब हामीलाई हामी फस्ने भयो, हामी तलमाथि हुने भयौँ, हामी मिल्नुको विकल्प छैन भन्ने पनि अन्तर्निहित त्यो उद्देश्यले उहाँहरूले गर्नुभयो भने केवल यो परिवर्तन उहाँहरूको बचाउको लागि मात्र सिद्ध हुन्छ, होइन यहाँले मलाई सोध्नुभयो जस्तो एउटा उहाँलाई बेनिफिट अफ डाउट दिउँ भन्ने हो भने चाहिँ तपाईँले ठिक भन्नुभयो, संविधान संशोधनको प्रक्रिया पनि जान सक्छ किनकि त्यो शक्ति ठुलो नै हो दुईवटा प्रमुख दल मिल्दाखेरि, अनि सँगसँगै उहाँहरूले चाहेमा काम पनि गर्न सक्नुहुन्छ किनभने काम गर्नुमा त कसैले पनि रोकेको छैन, यहाँले गर्नु नगरेर मात्रै हो, त्यसैले सम्भावना दुइटै छ, यदि गर्न चाहेमा त्यसलाई पोजिटिभली अगाडि बढाउन सक्ने
हजुर। त आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको बिहानीमा मुलुकमा विकास भएको पछिल्लो राजनीतिक घटनाक्रम, यसको संवैधानिक दायरा, यिनै विषयमा केन्द्रित रहेर हामी संवैधानिक कानूनका ज्ञाता डाक्टर भीमार्जुन आचार्यसँग कुराकानी गरिरहेछौँ। डाक्टर साहब, अब संविधान संशोधनका कुराहरू चाहिँ डे वानदेखि नै आइरहेछन् होइन, शुरूका दिनमा छिमेकी चाहिँ अलिकति असन्तुष्ट भयो, त्यसले नाकाबन्दीसम्मको स्थितिमा मुलुकलाई पुर्यायो, अझै पनि राजनैतिक डेडलकको कारणले संविधानको कुनै पनि भागलाई हामीले चाहिँ संशोधन गर्न सकिरहेका छैनौं र संविधान संशोधन गर्नुपर्छ भनेर अहिले संसदमा रहेका कतिपय दलहरूले पनि आवाज उठाउँदै आएका छन्, सत्ता पक्ष प्रतिपक्ष सबैले संविधानमा कमी कमजोरी छ त भनेका छन्। अब सुधार गर्ने जब कुरा अगाडि आउँछ त्यसमा मेरो विचारमा निश्चित रूपमा चार पाँचवटा विषयहरू चाहिँ निकै संवेदनशील, महत्वपूर्ण र संविधानको प्रस्तावनामा अपरिवर्तनीय भनिएका विषयहरू पनि छुनु पर्न सक्छ भन्ने खालको सम्मको आकलन गरिएको छ। यदि एउटा राम्रै एउटा बिग अपरेशन नै गर्ने हो भने एउटा संविधानविदको नाताले यहाँले भनिदिनु होला कि आम जनतामा संविधानका कस्ता कस्ता प्रावधानहरूमाथि चाहिँ प्रश्न उठेका छन् र के यो परिवर्तन गर्न सम्भव कतिको सम्भव छ?
हजुर, सम्भव बिल्कुल छ। राजनीतिक संवैधानिक दुईटै रूपमा सम्भव नहुने भन्ने कुरै भएन। फेरि अहिलेको एउटा संविधानले यहाँले भन्नुभयो जस्तो त्यो प्रस्तावनामा अपरिवर्तनीय भने नै छैन, किनभने अहिलेको संविधानको संविधान संशोधनको प्रावधानलाई हामीले हेऱ्यौँ भने उसले किटान्यु गरेर एक्सप्लिसिटली केवल चार चिजलाई मात्रै असंशोधनीय मानेको छ। त्यसमा एउटा यो मुलुकको स्वाधीनता त्यहाँ उल्लेख छ, यो मुलुकको अखण्डता उल्लेख छ, अनि सार्वभौमता त्यहाँ उल्लेख छ, त्यसै गरी नागरिकको सार्वभौम शक्ति, त्यो चारवटा कुराहरू, एउटा मुलुकको अखण्डता, दोस्रो मुलुकको टेरिटोरियल कुराहरू, तेस्रो स्वाधीनताका जुन कुराहरू, र चौथो चाहिँ पिपल्ससँग रहेको त्यो सोभरेन्टी, यो चार चिजदेखि बाहेक संविधानका अरू सबै चिजहरू संशोधन हुन सक्ने भन्ने कुरा देखिन्छ। किनभने संविधानको भाषामै त्यो चार चिजदेखि बाहेक त्यो चार चिजलाई संशोधन गर्न सकिने छैन भन्नुको अर्थ अरूलाई गर्न सकिने भन्ने कुरा हो। यद्यपि यसमा पनि दुईवटा मत छ, अब संविधानका अरू केही कोर फिचरहरू पनि हुन सक्छन्, त्यसलाई के गर्ने नगर्ने भन्ने बारे पनि विवाद हुन सक्छ। त्यसैले संविधान संशोधनका यहाँले चेक लिस्टहरू यहाँले हेर्नु भने अब जनताको साइडबाट उठेका हो एक खरी छन् हेर्नुहोस्, अब विदेशीहरूका अर्को खरी होलान्, अनि दलका आफ्ना स्वार्थसँग सम्बन्धित पनि केही यहाँ चेकलिस्टहरू छन् संविधान संशोधनलाई, खास गरी मधेस दलसँग सम्बन्धित एउटा होला, अरू दलको एउटा होला। यदि यसलाई अब फेर ढङ्गले यो प्रक्रियालाई अगाडि बढाउने हो भने त्यहाँले मलाई सोध्नुभयो जस्तो प्रस्तावनादेखि नै यसको सुधार आवश्यक छ, यो संविधानमा सामान्य हेरफेरभन्दा पनि एउटा ओभरहल नै तपाईँले गर्नुपर्ने देखिन्छ। जस्तो गाली गलोजबाट प्रस्तावनाहरू सुरु भएको छ, मैले यो देवानदेखि भने हो यस्तो गर्नु राष्ट्रको लागि अपमान हुन्छ, त्यसलाई मिलाऊ भनेर। त्यसपछि तपाईँले मलाई राइटले सोध्नुभयो जस्तो उदाहरणको लागि गभर्मेन्ट फर्मेसनको पाठमा आम जनताको राय यहाँले सोध्नुहुन्छ, मलाई सोध्नुहुन्छ भने त अब यो सांसदहरूलाई मन्त्री बन्न दिने कुरालाई सम्पूर्ण रूपमा हामी निषेध गर्नुपर्छ, सांसदलाई केवल पार्लियामेन्टको ल मेकिङ र अरू डिस्कसनमा हामीले उसलाई सोधेर क्याबिनेट चाहिँ विभिन्न विधाका खास जानेका विशेषज्ञहरूलाई राखेर पनि तपाईँ गर्न सक्नुहुन्छ, त्यो एउटा कुरामा सुधार अगाडि भएको छ। प्रधानमन्त्री राष्ट्रपतिको हामीले दुई टर्मको सीमा संविधानमा उल्लेख गर्यौँ, प्रधानमन्त्रीको बारेमा गर्न सकेनौँ। अब यो अति भयो भने त्यस्तो देशमा एउटा व्यक्ति 10 पटक 12 पटक 8 पटक 7 पटक प्रधानमन्त्री हुने भन्ने कुरा कुनै बहादुरीको विषय होइन, यो लज्जाको विषय हो। यो समाज भाइब्रेन्ट भएन, यो मृत समाज जस्तो भयो। त्यसैले प्रधानमन्त्रीको कार्यकाल चाहिँ कम्तीमा दुईवटा कार्यकालमा सीमित गर्नुपर्छ भन्ने त्यो माग छ, त्यो सुधार हुनुपर्छ। संविधानसँग जोडिएको निर्वाचन प्रणालीको कुराहरू सुनाएको छ, खास गरी समावेशिता नेपालको आवश्यकता, उसमा कुनै विवाद छैन, तर तपाईँ समावेशिताको लागि अर्को मोडलबाट पनि त्यसलाई प्रोटेक्सन गर्न सक्नु, जस्तो पहिलो हुनेले जित्ने तर्फबाट पनि स्वतन्त्र सिटहरू रिजर्भ गरेर त्यसमा महिलालाई यति सिट सुटाइदिने, जनजातिलाई यति सिट सुटाइदिने, दलितको लागि, मधेसीको लागि, अथवा दुर्गम हाम्रो पहाड हिमाल बस्ने अरू जाति जनजातिको लागि, यो भनेर तपाईँले त्यसमा रिजर्भ सिटहरू राख्न सक्नुहुन्छ, त्यसमा सुधारको गुन्जास देखिन्छ। अब यो संवैधानिक नियुक्तिमा सिफारिस गर्ने जुन संवैधानिक परिषद छ त्यसको संरचना त्यति उपयुक्त भएन, जस्तो त्यहाँ
भनेपछि चेकलिस्ट चाहिँ निकै लामो नै हुन सक्छ। जस्तो त्यो मध्ये पनि अर्को एउटा महत्वपूर्ण पाठ हो, समय अलिकति कम छ बिमारजी, प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो भन्ने आवाज उठिरहेछ, यसमा के भन्न सकिन्छ?
त्यो होइन, त्यो चिज नेपालको लागि अहिले घातक हुन्छ। मैले कुनै बेला त्यो चाहिन्छ कि भन्ने पनि मत एकपल्ट म राखेको छु, तर अहिले आएर हेर्दाखेरि जुन खालको पपुलिजमको ट्रेन्ड नेपालमा अहिले बढ्दो छ, एउटा गलत मान्छेलाई पनि कृत्रिम रूपमा तपाईँ नायक बनाएर अगाडि बढाउन सक्ने खतरा र त्यसलाई एउटा उत्तेजनामा समाजले समर्थन गर्न सक्ने भावनाले त्यो मुलुकको लागि घातक छ, र त्यो अवस्थामा हामी अहिले म्याचर भाषण सेल्फमा हामी जाने हुँदैन। अहिलेको लागि यही पार्लियामेन्टी डेमोक्रेसीलाई नै हामीले रिफर्म गर्ने हो, त्यो संविधानलाई ओभरअल गर्ने यसका तमाम एजेन्डाहरू यसमा छन्, त्यसलाई हामीले अगाडि बढाउनुपर्छ। तर यति खतरा के छ भने कि फेरि यो नाममा बाह्य शक्तिहरू अथवा नेपालमा चाहने ती स्वार्थहरू प्रिजल हुन्छन् कि भन्ने खतरा छ, त्यो कुरा त अब प्रमुख भन्नेका यी दलहरूले जान्ने कुरा हो।
अब अन्त्यमा भीमहरजी, जुन प्रकारबाट हामीले 7 वर्ष लगाएर संविधान निर्माण गर्यौं, मुलुकको चाहिँ अब राजनैतिक समस्या समाधान भयो, अब मुलुक चाहिँ समृद्धितर्फ विकासतर्फ अगाडि बढ्छ भन्नुको ठाउँमा दिन प्रतिदिन आर्थिक रूपमा खस्किँदै गएको र यतातिर मानिसको वितृष्णा बढ्दै गएको र राजनीतिक अन्यलता पनि कायम रहेकोले यो अर्को एउटा मौका मुलुकले पाएको छ कि कतिको सकारात्मक हुन सकिन्छ यो यो प्रक्रियाले एउटा निकास दिन्छ मुलुकलाई?
काममा डिपेन्ड गर्ने हो, तपाईँ ठिक गर्नुभयो। अहिले मुलुकको हालत अब अर्थतन्त्र हेर्नु भने करिब 24 खर्ब नेपालको ऋण उहाँहरूले पुर्याउनु भएको छ। स्वास्थ्य व्यक्ति अब लाखौँ युवाहरू देशको भविष्य छैन भन्दै यहाँ छोडेर विदेश गएका अवस्थाहरू छन्। अब डामाडोली छ नि साथी भन्दाखेरि, कुनै कुराको यहाँ स्थायित्व छैन। हर मानिसको मनमा एक खालको आशंका छ, आज के हुने भोलि के हुने भन्ने। अब यो चिज मन लाग्छ कुनै संविधानले कुनै कानुनले भन्दा पनि यो नेताहरूकै व्यवहारले गर्दाखेरि, सत्तामा बसेका व्यक्तिहरूको व्यवहारले गर्दाखेरि यस्तो भएको हो। त्यसैले उहाँहरूले डेलिभरी गर्न चाहेमा दिन चाहेमा कुनै चिजको रोकावट छैन। उहाँहरूको सारा सम्पूर्ण त्यो गलत थियो भन्ने कुरा हो। नेपाल एउटा हेर्नु एउटा सजिलो के छ भनेदेखि, यहाँको मान्छेहरू हामीमा एकदमै सर्ट साइटेड र मेमोरी भएको कारणले गर्दा जस्तो कुरालाई पनि हामी तुरन्तै उहाँहरूलाई माफ दिन सक्छौँ, सहन सक्छौँ। अब यति सजिलो उसमा उहाँहरूले काम गर्नलाई कुनै बाधा छैन। उहाँहरू यति असक्षम हुनुभयो, यति नलायक हुनुभयो कि उहाँको त्यो भाषण गफदेखि बाहेक डेलिभरी केही पनि नभएको समस्या भएको हो। त्यसैले अब
अन्तिम मौका नै भनौँ एक प्रकारले, किनभने यहाँबाट हामीले चाहिँ ट्र्याकमा ल्याउन सक्यौँ भने एउटा सुखद भविष्यको हामी चाहिँ कल्पना गर्न सक्छौँ। अन्यथा परिवर्तन निरन्तर भइरहन्छ, संसार नै परिवर्तनशील छ भनेदेखि राजनीति परिवर्तन नहुने भन्ने कुरा भएन। नेपाल र नेपालीहरू रहिरहनेछन्, बीचका अरू पद्धति र प्रणालीहरू चाहिँ परिवर्तन भइरहनेछन्, संसार नै एउटा परिवर्तनशील विषय हो। यति भन्दै मैले आजको यो संवादलाई यहीँ रोक्नु पर्यो भीमहरजनजी। अब धेरै समयपछि यहाँसँग कुराकानी गर्न पाइयो, समय दिनुभयो, धेरै धन्यवाद छ यहाँलाई। आदरणीय श्रोताहरू, अन्तर्संवादको निर्धारित समय सकियो। समसामयिक राजनीतिक घटनाक्रमसँग जोडेर हामी संवाद गर्दैथ्यौं संवैधानिक कानूनका ज्ञाता डाक्टर भीमहरजुन आचार्यसँग। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।